तपाई साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार जुलाई 16, 2023। विषय जीवन स्वर्णपाठ हितोपदेश धार्मिकताको मार्गले जीवनमा डोर्याउँछ तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ। उत्तरदायी पढाइ भजन संग्रह धन्य हो त्यो मानिस जो अधर्मीहरूको सल्लाहमा हिँड्दैन न पापीहरूको मार्गमा उभिँदैन न त घृणा गर्नेहरूको आसनमा बस्छ। धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात दिन सोचिरहन्छ। यसकारण त्यो मानिस खोलाको पानीले सिन्चेको रुख जस्तै बलियो हुन्छ। उठी समय फल दिने रुख सरह हो। पुपाथहरू भएको रुख जस्तै हो जो मर्दैन। उसले गरेको प्रत्येक काम सफल हुन्छ। परमप्रभुलाई मैले सधैँ आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिले सर्ने छुइनँ। मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ अनि मेरो शरीर पनि सुरक्षित रहनेछ। तपाईँ मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईँसँग हुँदा सम्पूर्ण खुसी प्राप्त हुनेछ। तपाईँको दाहिने पट्टि हुँदा सधैँ खुसी प्राप्त हुनेछ। पाँच सेरमन बाइबलबाट हितोपदेश हिमेरा छोरा मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चिजहरूको सम्झना गर। मैले भनेका कुराहरूले तिमीलाई दीर्घ सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जिउन सिकाउँछ। प्रेम विश्वसनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानस पटलमा गहिरो सित राख। ती शिक्षाहरूलाई मालागुठी गलामा लगाइराख। तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ। तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर। तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनुहुनेछ। धेरै अघि न्यायकर्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलिमेलेक नामका एक व्यक्तिले बेथलेहेम यहुदा छाडे। तिनकी पत्नी अनि दुईजना छोराहरू मोआबको पार्वत्य देशमा बसाए चलेर गए। त्यो मानिसको नाउँ एलिमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुई छोराहरूको नाउँ महलुन र किलिम थियो। पछि नाओमीको पति एलिमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुई छोराहरू मात्र रहे। तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग विवाह गरे। एकजनाको पत्नीको नाउँ उर्पा अनि अर्कोकी पत्नीको नाउँ रुथ थियो। तिनीहरू मोआबमा लगभग 10 वर्ष बसे अनि महलुन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुई छोराहरू बिना नाओमी एक्ली भइन्। नाओमी घर जान्छिन्। तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, तिमीहरू दुवै आफ्नी आमाको घर फर्केर जान सक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्यो। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहन् भनी म प्रार्थना गर्छु। तब ओर्पाले नाओमीलाई मै खाइन् अनि गइन्। तर लुथले तिनलाई अंगालो हालिन् र छोडिनन्। नाओमीले भनिन्, फेरि ती मृगेकानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ। तर रुथले भने, तपाईँलाई कारण मलाई गर्न लगाउनुहोस्, मलाई मेरा मानिसहरू तर्फ फर्किर जान गर्न नगर्नुहोस्, मलाई तपाईँ सिध्नै जान दिनुहोस्। तपाईँ जहाँ जानुहुन्छ म त्यही जानेछु, तपाईँ जहाँ सुत्नुहुन्छ म त्यही सुत्नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्, तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्। यसरी नाओमी अनि तिनकी बुहारी रुख मोआबकी पत्नी मोआबका खेतहरूबाट फर्किए। ती दुई स्त्रीहरू जौको बाली कट्ने समयमा बेतेलममा आए। तलेहेममा एकजना धनी मानिस थिए, तिनको नाउँ बोअज थियो। बोअज नाओमीका एलिमेलेकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए। एक दिन रुथले मोआबी स्त्री नाओमीलाई भनिन्, म खेतहरू तिर जानलाई सोच्दैछु, हुन सक्छ म कसैलाई भेट्नेछु जो म प्रति दयालु हुनेछन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्। नाओमीले भनिन, राम्रो छोरी, जान सक्छ। यसर्थ रुथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलिमेलेकका परिवारको बोअजको खेत थियो। पछि बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, परम प्रभु तिमीहरूका साथ रहन्। अनि कामदारहरूले उत्तर दिए, परम प्रभुले तपाईँलाई आशिष दिउन्। तब बोअजले तिनका सेवक जो कामदारको नायकेसँग कुरा गरे र सोधे, त्यो कसकी छोरी हो? ती नोकरले उत्तर दिए, यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्। ती आज बिहानै आइन् अनि तिनले मलाई कर्मीहरूको पछि लागेर बुवामा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधिन् अनि त्यति बेलादेखि तिनीले काम गर्दै छिन्। उपरको घर उसको हो। तब बोअजले रुथलाई भने, सुन नानी, आफ्नो निम्ति अन्न सङ्ग्रह गर्न यहाँ मेरो खेतमा बस्। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतालाहरूको पिछा गर, कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पस्यो। तिमीलाई दिकदारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने कैलाबाट नै पिउनु। तब रुथले बुवाईतिर निहुरिएर शिर झुकाइन्। तिनले बुवाजलाई भनिन्, मलाई आश्चर्य लाग्यो तपाईँले मलाई ध्यान दिनुभयो। म एक नौली महिला हो, तर तपाईँले मलाई खुबै दया गर्नुभयो। बोअजले तिनलाई उत्तर दिए, तिमीले नाओमी, तिमीले आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यो, अनि म जान्दछु कि तिमीले आफ्ना पिता माता एवं आफ्नै देश पनि त्याग गर्यो र यस देशमा आयो। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियो, तर तिमी नाओमीसित यहाँ आयो। तिमीले गरेका सबै असल कुराको निम्ति परम प्रभुले तिमीलाई पुरस्कृत तुल्याउनु हुनेछ। इसरायलका परम प्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँ कहाँ सुरक्षाको निम्ति आयो, अनि उहाँले तिम्रो सुरक्षा गर्नुहुनेछ। प्रेरित जुप्पा भन्ने सहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रिक नाउँ डोरक्स थियो, जसको अर्थ हो हरिणी। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिइन् अनि खाँचो परेकाहरूलाई सधैँ पैसा दिन्थिन्। पत्रुस निद्रामा भएको बेला तबिता बिमार भए अनि मरे। तिनीहरूले उनको शरीर पखालेर माथिल्लो तल्लामा राखिदिए। जुप्पामा भएका चेलाहरूले पत्रुस लिडामा थियो भन्ने सुने। लिडा जुप्पाको छेउमा थियो, यसर्थ तिनीहरूले पत्रुस कहाँ दुईजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, दया गरेर हामी भएको ठाउँमा छिपो आउनुहोस्। पत्रुस तयार भए अनि तिनीहरूसँग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रुँदै उभिए। तिनीहरू रेप कराई बिलाप गरिरहेका थिए। कविता ज्याउँदो हुँदा बनाएकी कोठहरू साथै अन्य पोसाकहरू तिनीहरूले देखाए। पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले गुडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी कविताको मृत शरीरप्रति एर्फकिएर भने, कविता जुरुक कहुज। उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन् तिनी उठेर बसिन्। पत्रुसले तिनलाई हातको सहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले कविता ज्याउँदो भएकी तिनीहरूलाई देखाए। भजन संग्रह। मेरो जीवनको अन्तसम्म करुणा र भलाइ मसँगै रहनेछ अनि म परम प्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक मेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। जीवन आत्मा हो र त्यहाँ सबै रगतमा भन्दा एक राम्रो उद्देश्य र कार्यमा धेरै जीवन र अमरता छ, जुन कहिले नश्वर नसाहरूबाट बगेको छ र जीवनको शारीरिक भावना अनुकरण गरिएको छ। परमेश्वरले मानिसलाई अमर र आत्माको लागि मात्र योग्य बनाउनुभयो। असल कर्म अमर छ, शोकको सट्टा आनन्द, दुःखको सट्टा सुख र मृत्युको सट्टा जीवन। कानुनको परिपूर्ति हो भन्ने प्रेमको अभ्यासमा पीडाको पलङको छेउमा हेर्दै अरूलाई जसरी तपाईँले चाहनुहुन्छ कि उनीहरूले तपाईँलाई गर्नुपर्दछ, यो कानुनको उल्लङ्घन हुन कुनै माग बिना। मानव होस् वा ईश्वरीय, यसलाई न्यायपूर्ण व्यवहार गरेकोमा मानिसलाई दण्ड दिनको लागि मात्र प्रस्तुत गर्दछ। ख्रिस्टको नाममा एक कचौरा चिसो पानी दिनु ईसाई सेवा हो। एक राम्रो कामको लागि आफ्नो जीवन अर्पण गर्दै मरणशील मानिसले यसलाई फेरि फेला पार्नु पर्दछ। त्यस्ता कार्यहरूले आफ्नै औचित्य बोक्छन् र सर्वोच्चको संरक्षणमा छन्। नश्वरहरूले मान्छन् कि तिनीहरू भलाइ बिना बाँच्न सक्छन्, जब भगवान असल र एकमात्र वास्तविक जीवन हुनुहुन्छ। नतिजा के हो? बचाउने र निको पार्ने ईश्वरीय सिद्धान्तको बारेमा थोरै बुझ्दा मानिसले विश्वासमा मात्र पाप, रोग र मृत्युबाट छुटकारा पाउँछन्। यी त्रुटिहरू यसरी साँच्चै नष्ट भएका छैनन् र त्यसैले हावा पछिसम्म तिनीहरूले उहाँको बारेमा मानव भ्रमहरू नष्ट गर्ने र उहाँको सर्वस्वको महान वास्तविकताहरू प्रकट गर्ने विज्ञानमा परमेश्वरको वास्तविक बुझाइ प्राप्त नगरेसम्म नश्वरहरूसँग टाँसिनु पर्छ। मानिस अमर मनद्वारा शासित सधैँ सुन्दर र भव्य छ। प्रत्येक सफल वर्षले बुद्धि, सौन्दर्य र पवित्रता प्रकट गर्दछ। जीवन अनन्त छ, हामीले यो पत्ता लगाउनु पर्छ र यसको प्रदर्शन सुरु गर्नुपर्छ। जीवन र भलाइ अमर छ, त्यसो भए हामी हाम्रो अस्तित्वको दृष्टिकोणलाई उमेर र कमजोरीमा नभए प्रेम, ताजगी र निरन्तरतामा आकार दियो। अमरता उमेर वा छेरबाट मुक्त यसको आफ्नै महिमा छ। आत्माको चमक। अमर पुरुष र महिलाहरू आध्यात्मिक भावनाका मोडेलहरू हुन् जो सिद्ध मनले खिचेका छन् र सबै भौतिक भावनाहरूलाई पार गर्ने प्रेमको ती उच्च अवधारणाहरू प्रतिबिम्बित गर्छन्। सुन्दरता र अनुग्रह पदार्थबाट स्वतन्त्र छन्। मानवीय रूपमा बुझ्नु अघि नै यसको गुणहरू छन्। सौन्दर्य जीवनको एक चिज हो जुन अनन्त मनमा सदाको लागि बास गर्दछ र अभिव्यक्ति रूपरेखा र रङ्गमा उहाँको भलाइको आकर्षण प्रतिबिम्बित गर्दछ। यो प्रेम हो जसले पङ्खुनीलाई असङ्ख्य रङहरूले रङ्गाउँछ, न्यानो सूर्यको किरणमा हेर्छ, सुन्दरताको धनुषले बादललाई आर्ज गर्छ, ताराहरूका रत्नहरूले रातलाई उज्यालो बनाउँछ र पृथ्वीलाई सुन्दरताले ढाक्छ। व्यक्तिको अलङ्करणहरू उमेर र छ्याए भन्दा बढी चम्किलो र अनन्त अस्तित्वको आकर्षणको लागि गरे विकल्पहरू हुन्। प्रेमले मायालाई कहिले हराउँदैन, यसको हेलो यसको वस्तुमा टिक्छ। एक अचम्मको कुरा कि एक साथी कहिले सुन्दर भन्दा कम देखिन सक्छ। अन्धकार वा अन्धकारमा डुल्नुको सट्टा परिपक्व वर्ष र ठुला पाठहरूका पुरुष र महिलाहरूले स्वास्थ्य र अमरतामा परिपक्व हुनुपर्छ। अमर दिमागले शरीरलाई अलौकिक ताजगी र निष्पक्षताको साथ खुवाउँछ। यसलाई विचारको सुन्दर छविहरू प्रदान गर्दछ र प्रत्येक दिन नजिकको चिहानमा ल्याउने भावनाको समस्याहरूलाई नष्ट गर्दछ। परीक्षाहरूले नसोलहरूलाई भौतिक कर्मचारीहरूमा भर नपर्न सिकाउँछ। एक टुक्रिएको नर्क जसले हृदय छेक्छ, खुसी र समृद्धिको घाममा हामीले यसलाई आधा पनि याद गर्दैनौ। दुःख सलाम छ, ठुलो सङ्कष्टबाट हामी राज्यमा प्रवेश गर्छौ। परीक्षाहरू परमेश्वरको हेरचाहको प्रमाण हुन्। आध्यात्मिक विकास भौतिक आशाको माटोमा छरिएको बिउबाट हुँदैन, तर जब यी छेरे हुन्छन् प्रेमले आत्माको उच्च आनन्दलाई नयाँ रूपमा प्रचार गर्दछ जसमा पृथ्वीको कुनै दाग छैन। अनुभवको प्रत्येक क्रमिक चरणले ईश्वरीय भलाइ र प्रेमको नयाँ विचारहरू प्रकट गर्दछ। भलाइतर्फको प्रत्येक पाइला भौतिकताबाट प्रस्थान हो र परमेश्वर आत्मातर्फको प्रवृत्ति हो। भौतिक सिद्धान्तहरूले यस आकर्षणलाई सीमित अस्थायी र असमानता प्रति विपरीत आकर्षणद्वारा असीम र शाश्वत राम्रो प्रति आंशिक रूपमा पक्षाघात गर्दछ। स्वार्थले मानव अस्तित्वको किरणलाई त्रुटिको पक्ष तिर डोर्याउँछ, सत्य तिर हुन। मनको एकताको अस्वीकारले हाम्रो तौललाई आत्मा ईश्वर राम्रो तर पदार्थको मापनमा फ्याँक्छ। क्रिस्टियन विज्ञानको शरीर रचनाले स्वार्थ द्वेष ईर्ष्या र घृणाको आत्मघाती घाउहरू कहिले र कसरी जाँच्ने भनेर सिकाउँछ। यसले पागल महत्वाकांक्षा नियन्त्रण गर्न सिकाउँछ। यसले निस्वार्थ परोपकार आध्यात्मिक प्रेमको पवित्र प्रभावहरू प्रकट गर्दछ। ईश्वरले आफूलाई ठुलासँग जोड्नको लागि सानो विचार दिनुहुन्छ र बदलामा उच्चले सधैँ तलुलाई रक्षा गर्नुहुन्छ। आत्मामा धनीहरूले गरिबहरूलाई एउटै भ्रातृत्वमा मद्दत गर्छन्। सबैको एउटै सिद्धान्त वा बुबा अनि धन्य त्यो मानिस जसले आफ्नो दाजुभाइको आवश्यकता देख्छ र त्यसलाई पूरा गर्छ, अर्काको भलाइमा आफ्नै खोजी गर्दछ। प्रेमले कम से कम आध्यात्मिक विचारलाई शक्ति अमरता र भलाइ दिन्छ। जुन कोपिलाबाट फुल चाहिँ सबैमा चम्किन्छ। ईश्वरका सबै विविध अभिव्यक्तिहरूले स्वास्थ्य पवित्रता अमरता अनन्त जीवन सत्य र प्रेमलाई प्रतिबिम्बित गर्दछ। जब जीवनलाई बुझिन्छ, जीवनलाई न भौतिक वा सीमित रूपमा तर असीम रूपमा ईश्वरको रूपमा विश्वव्यापी राम्रोको रूपमा मान्यता दिइनेछ र जीवनवादीमा सधैँ एक सीमित रूपमा थियो वा खराबमा राम्रो नष्ट हुनेछ भन्ने विश्वास। पापरहित आनन्द जीवनको पुनः सामञ्जस्य र अमरता असीमित दैवी सौन्दर्य र एकल शारीरिक सुख वा पीडा बिना भलाइ भएको एकमात्र सत्य अविनाशी मानिस हो जसको अस्तित्व आध्यात्मिक छ। यस विज्ञान बाहिर सबै परिवर्तनीय छ तर अमर मानिस आफ्नो अस्तित्वको ईश्वरीय सिद्धान्त अनुसार भगवान न पाप कष्ट न मर्छ। हाम्रो तीर्थयात्राका दिनहरू गर्नुको सट्टा बढ्दै जानेछन् जब परमेश्वरको राज्य पृथ्वीमा आउँछ। निस्वार्थता, भलाइ, दया, न्याय, स्वास्थ्य, पवित्रता, प्रेम स्वर्गको राज्य हामीभित्र राज्य गरौ र पाप, रोग र मृत्यु अन्तत हराउँदैनन्। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक किसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उहिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।